यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको आगामी निर्वाचन तोकिएको मितिभन्दा एक दिन पनि पछि नसर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। निर्वाचन पछाडि धकेलिन्छ र संकटका लगाइन्छ भन्ने हल्लाका पछाडि नलाग्न प्रधानमन्त्रीको आग्रह। तदारूकताका साथ निर्वाचन प्रक्रिया अघि बढ़ाउन निर्वाचन आयोगलाई सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सुझाव। 3 दिनको अवधिमा 46,000 भन्दा बढ़ीलाई कोरोना विरूद्धको खोप लगाइयो। खोप लगाएका मध्ये कसैमा पनि जटिल स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र अमेरिकी कम्पनी नोभाभ्याक्सद्वारा उत्पादित कोरोना भाइरस विरूद्धको खोपको बेलायतमा गरिएको तेस्रो चरणको परीक्षणबाट 89% प्रभावकारी पाइएको कम्पनीको दावी। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनको निर्धारित मिति एक दिन पनि पछि नसर्ने बताउनु भएको छ। नेकपा काठमाडौँ महानगर कमिटिले हिजो आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचन पर धकेलिन्छ र संकटका लगाइन्छ भन्ने भ्रमपूर्ण हल्लाका पछि नलाग्न सबैमा आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले देश र जनताप्रति निष्ठावान र संघर्षबाट खारिएका पार्टी कार्यकर्ताले जनताको बीचमा छरिएका भ्रम चिर्दै मुलुकलाई गलत बाटोमा जानबाट रोक्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ मोड़ आएको चर्चा गर्नुहुँदै अराजक र अनुशासनहीन समूह शक्ति पार्टीबाट बाहिरिएको बताउनुभयो। हिजै प्रधानमन्त्री ओलीले शहीदको सपना साकार पार्नका लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनु भएको छ। शहीद सप्ताहको अन्तिम दिन हिजो काठमाडौँको लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रधानमन्त्री ओलीले शहीदको बलिदानले नै जनतालाई अधिकार सम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाले तदारूकताका साथ निर्वाचन प्रक्रिया अघि बढ़ाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ। प्रतिनिधि सभा निर्वाचन तयारी र दल दर्ताका विषयमा छलफल गर्न आयोगले हिजो बोलाएको परामर्श बैठकमा नेकपाका प्रतिनिधिले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न राजनैतिक दल दर्ता प्रक्रिया अघि बढ़ाउन सल्लाह दिनुभयो। बैठकमा नेकपा नेता सुभाष नेमाङ, मन्त्रीद्वय विष्णु प्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका मन्त्री रामेश्वर फुयाल, सांसद विमला पौडेल, अधिवक्ता बाबुराम दाहाल र रमेश बडाल सहभागी हुनुहुन्थ्यो। बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगले निर्वाचन तयारीका सम्बन्धमा हालसम्म गरेका प्रगतिका बारेमा जानकारी गराउनुभयो। बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै नेता नेमाङले आधिकारिकताका विषयमा आयोग एउटा टुंगोमा पुगिसकेकाले त्यही जगमा रही आयोगले अन्य प्रक्रिया अघि बढ़ाउने विश्वास व्यक्त गर्नुभयो। निर्वाचन आयोगले आमन्त्रण गरेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड नेपाल समूहले भने आफ्ना अध्यक्षद्वय काठमाडौँ उपत्यका बाहिर राजनैतिक कार्यक्रममा रहनुभएकाले सहभागी हुन नसकिने जानकारी सहितको लिखित पत्र आयोग समक्ष बुझाएको थियो। पत्र हस्तान्तरणपछि नेता राजेन्द्र प्रसाद पाण्डेले उपत्यका बाहिर भएकाले अध्यक्षसँग परामर्श गर्न नपाएका कारण प्रतिनिधि तोक्न नभ्याएको बेहोरा आयोगलाई लिखित रूपमा जानकारी गराए बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीले कोरोना विरूद्धको खोप खरिदको प्रक्रिया अघि बढ़ाइएको बताउनु भएको छ। कोरोना विरूद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी बर्दघाट पुग्नुभएका मन्त्री त्रिपाठीले पत्रकारसँग कुराकानी गर्नुहुँदै खोप उत्पादक मुलुकसँग सरकारले राजनैतिक प्रयत्न मार्फत खोप खरिदको प्रक्रिया अगाडि बढ़ाएको बताउनुभयो। मुलुकका 72% नागरिक खोपका लागि योग्य रहेको उल्लेख गर्नुहुँदै मन्त्री त्रिपाठीले सरकारले खोप उत्पादक मुलुकसँग सरकार उत्पादक कम्पनी लगायत आधारमा खोप खरिदको प्रक्रिया अघि बढ़ाएको बताउनुभयो। पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायत 4,30,000 अर्थात 3% नागरिकलाई खोप लगाएपछि दोस्रो चरणमा 55 वर्षमाथिका नागरिकलाई प्राथमिकता दिइने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो। पहिलो चरणमा जिल्ला अस्पताल मार्फत खोप अभियान सञ्चालन गरिए पनि दोस्रो चरणमा देशभरका 16,000 खोप केन्द्र मार्फत खोप अभियान सञ्चालन गरिने उहाँको भनाई छ। कोविड 19 खोप अन्तर्गत हिजोसम्म देशका 77 जिल्लामा गरी 46,197 जनाले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विज्ञप्ति जारी गरी खोप लगाएका केही व्यक्तिहरूमा सामान्य असरहरू देखिएको तथ्याङ्क प्राप्त भए पनि सबै व्यक्तिमा देखिएका असरहरू केही समय पश्चात आफै निको भएको र कसैलाई पनि जटिल स्वास्थ्य समस्या नभएको जानकारी दिनुभयो। खोपपछि अवांछित घटनाको अनुगम तथा व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ चिकित्सकहरू परिचालन गरिएकाले सबै व्यक्तिहरूलाई ढुक्क भई खोप सेवा लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले महामारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुनरुत्थानका साथै उत्साहवर्धक गतिविधि सञ्चालनका लागि सरकारवालासँगको समन्वयमा प्रभावकारी कार्यक्रम ल्याइने बताउनु भएको छ। कोरोना महामारीबाट थलिएको पर्यटन प्रवर्धनका कार्यक्रम कसरी अघि बढ़ाउने भन्ने विषयमा मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा मन्त्री ढकालले पर्यटन क्षेत्रका विभिन्न स्थानलाई तत्कालीन र नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने कार्यलाई यथाशीघ्र अघि बढ़ाइने बताउनुभयो। पर्यटन मन्त्री ढकालले अनअराइभल भिसा र कोविड खोप लगाइसकेका पर्यटकलाई निर्वाध रूपमा नेपाल प्रवेश गर्न दिने गृह कार्य भइरहेको पनि बताउनुभयो।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। कञ्चनपुरको प्रमुख सीमानाका गड्डा चौकी आज पनि खुल्न सकेको छैन। जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले गड्डा चौकी नाका शनिबारबाट खुला गर्ने निर्णय गरे पनि भारतीय प्रशासनले सीमानाकामा पुगेका नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाएपछि नाका खुल्न नसकेको हो। नाका खोल्ने सम्बन्धी भारतको चम्पावत जिल्लाका DM आवश्यक छलफल गर्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो नेतृत्वको सुरक्षा समितिको टोली भारत गएको र जिल्ला फिर्ता भएपछि मात्र कहिलेबाट नाका खुल्ने भन्ने कुरा यकिन हुने जनाइएको छ। कक्षा 11 र 12 सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणित दुवै विषय अनिवार्य गरिएको छ। यसअघि अनिवार्यबाट हटाई ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले अनिवार्य विषयका रूपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो। नयाँ पाठ्यक्रममा गणितलाई ऐच्छिकमा राखिएमा सम्बन्धित विषयविज्ञबाट उठेको असन्तुष्टिलाई सम्बोधन गर्दै गणितलाई सामाझिक अध्ययन तथा जीवनोपयोगी झैं अनिवार्यको वा मा थप गर्ने निर्णय गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सद्वारा उत्पादित कोरोना भाइरस विरूद्धको खोप 99% प्रभावकारी रहेको पाइएको छ। बेलायतमा गरिएको परीक्षणमा यो खोप नयाँ स्वरूपको कोरोना भाइरस विरूद्ध पनि प्रभावकारी देखिएको बेलायतले जनाएको छ। बेलायतले हालसम्म 3 खोपलाई आपतकालीन प्रयोजनका लागि स्वीकृति दिएको छ। अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका, फाइजर र बायोएनटेक तथा मोडर्नाको उत्पादनलाई बेलायतले स्वीकृति दिएको हो। यसैबीच एस्ट्राजेनेकाद्वारा उत्पादित खोप 65 वर्षभन्दा माथिका उमेर समूहका मानिसका लागि उपयुक्त नभएको जर्मनीले जनाएको छ। विश्वभर कोरोना भाइरसका कारण हालसम्म 10,25,86,000 भन्दा बढ़ी संक्रमित भएका छन्। गत 24 घण्टामा अमेरिकामा 1,57,369, भारतमा 12,516, ब्राजिलमा 58,691, रूसमा 19,238 र बेलायतमा 29,079 जना संक्रमित थपिएका छन्। विश्वभर हालसम्म कोरोना संक्रमित मध्ये 22,14,000 भन्दा बढ़ीको मृत्यु भएको छ भने 7,42,94,000 भन्दा बढ़ी संक्रमित निको भएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधि गरिरहेको संस्था वर्ल्डमिटरले जनाएको छ। अब मौसम। आज प्रदेश एक बागमती र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही पूर्वी र पश्चिमी भागका उच्च हिमाली क्षेत्रका 1-2 स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 18 20 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। प्रतिनिधि सभाको आगामी निर्वाचन तोकिएको मितिभन्दा एक दिन पनि पछि नसर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। निर्वाचन पछाडि धकेलिन्छ र संकटका लगाइन्छ भन्ने हल्लाका पछाडि नलाग्न प्रधानमन्त्रीको आग्रह। तदारूकताका साथ निर्वाचन प्रक्रिया अघि बढ़ाउन निर्वाचन आयोगलाई सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सुझाव। 3 दिनको अवधिमा 46,000 बढ़ीलाई कोरोना विरूद्धको खोप लगाइयो। खोप लगाएका मध्ये कसैमा पनि जटिल स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी। र अमेरिकी कम्पनी नोभाभ्याक्सद्वारा उत्पादित कोरोना भाइरस विरूद्धको खोपको बेलायतमा गरिएको तेस्रो चरणको परीक्षणबाट 89% प्रभावकारी पाइएको कम्पनीको दावी। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 9 बजेको समाचार। सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।